नमस्कार, कार्यक्रम नाली बेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। यो रेडियो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आधी घण्टा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सफलता, परिश्रम, चुनौती र अवसरसँगै जीवनका भोगाईले दिएको सिकाइका बारेमा कुरा गर्छौँ। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आआफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका हुन्छन्। तपाईँ हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारिएको रेडियो कार्यक्रम हो नालीबेली। आउनुहोस्, अब ढिलो नगरी आजको नालीबेली कार्यक्रम सुरु गर्न यहाँहरूबाट अनुमति माग्दै नालीबेली कार्यक्रम हामी एकजना स्थानीय व्यक्ति आफ्नो अनुभवहरू लिएर आउनु भएको छ। उहाँसँग विभिन्न विधामा उहाँले काम गर्नुभएको छ। उहाँको जीवनीका बारेमा, उहाँले गरेको कामको बारेमा आज हामी एकजना व्यक्तित्वसँग भेट गराउँदैछौँ। त उहाँको परिचयबाट कार्यक्रम सुरुवात गरौँ।
धन्यवाद हजुरलाई, सुरेन्द्र पालपालेजीलाई मेरो तर्फबाट मलाई आज सुक्लाफाटामा कार्यक्रममा बोलाएको हुनाले।
जितवानजी, हामीले यो कार्यक्रम विशेष गरी गरिरहेको काम मान्छेले मूल्याङ्कन गरून् होइन, तपाईँले गरेको कामबाट केही सिकुन् भनेर पनि हामीले यो कार्यक्रम गरिरहन्छौँ।
मेरो जन्मस्थान सुरा गाबी छ, मुसेपानी वडा नम्बर 7 पहिला हुन्थ्यो, आजभोलि बेटकोट नगरपालिका भइसकेका छ। तर म 2042 सालदेखि म नगरपालिका वडा नम्बर 1 फाँसीमा बस्दै आएको छु। 2016 साल माघ 1 गते मेरो जन्म हो। अनि नागरिकतामा मैले नागरिकता बनाउने बेलामा उमेर पुगेको थिएन, 2 वर्ष मैले थपेर 2014 सालको जन्म माघ 1 गतेको मैले बनाएको छु। 2034 सालदेखि मैले खास अलिअलि अनुभव भएको
महेन्द्रनगर कञ्चनपुरमा जहाँ बस्नुभयो, के काम गर्नुभयो सुरुमा आएर?
अब त्यो बेलामा हाम्रो बुवाहरू त कोही खोइ कतिखेर थियो त्यो मलाई थाहा छैन, होइन, हाम्रो जन्ममा त त्यो बेला भएको हो। अनि त्यो बेला हामी घरमै आफ्नो गाई गोरु सुरुमा गाई भैँसी भेडा बाख्रा चराएको। त्यसपछि मैले 2034 सालदेखि हलो जोत्ने काम पनि गरेँ, अधिया बटैया कसैको कुनै ठाउँमा पनि काम मैले 2038 सालसम्म मैले गरेँ। अनि त्यसपछि मलाई के लाग्यो कि मैले यो जीवनमा यस्तो मेरो हलो जोतेर त म साध्य जसो छैन, हलो त जोत्नु ठिकै हो, आफ्नो खेतीपाती गर्नुपर्छ, आरीबारी जोत्नुपर्छ, होइन। अनि त्यसपछि मैले 2038 सालमा आफ्नो मनमा मनलाई घुमाइसकेपछि 2038 साल असार 7 गतेदेखि मैले महाकाली सिंचाई परियोजनामा काम गर्दै आएको छु।
अहिले पनि हुनुहुन्छ
हजुर? अब म 2072 साल असारसम्म म गरे, अनि म अहिले यो हाम्रो हुने त सिँचाइकै हो, यो सिएमए कन्सल्टेन्टसम्म काम गरेको छ।
अहिले पनि काम गर्दै
हजुर
गाई गोठ बाख्रा पालनदेखि लिएर सबै कुरा गर्नुभयो, किसान भएर काम गर्नुभयो, अनि अब महाकाली सिँचाइमा काम गर्नुभयो, यति धेरै कामहरू कसरी गर्न सक्नुभयो?
अब त्यो बेला बुवाहरू सबै, आमा बुवाहरू सबै बितिसक्नुभयो, आफ्नो घरको समस्या त जसरी पनि तार्नै पर्यो। हेर्नुहोस्,
त्यो दौरानमा तपाईँले कतिको सङ्घर्ष गर्नुभयो जस्तो लाग्छ तपाईँलाई?
त्यो बेलाको सङ्घर्षसम्म मैले अब कुरा गरेँ भने सुन्यो भने कसैले भन्ला आफ्नो नाम आफै चलाएको छ भनेर यस्तो कुरा आउँछ, होइन। तर मैले सङ्घर्ष धेरै गरेको छु, मैले आफ्नो भाइलाई पनि पढाएँ, अहिले मेरो भाइ पनि नेपाल सरकारको निजामती कर्मचारी छ, नासुमा काम गरिरहेको छ।
आफू कहाँसम्म शिक्षा हासिल गर्नुपर्ने?
शिक्षा हासिल मैले गर्न सकेन, जस्तै भाइहरूसित म सँगैमा बसेँ, अनि तपाईँहरूसँग रेखदेख गरेर मात्रै म हासिल गर्न, त्यति म सक्दैन, आफ्नो सन मात्र गर्न हात हलाएर पनि गर्छु।
के लाग्छ जिन्दगी कस्तो रहेछ यो कुरा हेरेर के मान्नुहुन्छ जिन्दगीलाई, के मान्नुहुन्छ?
अब जिन्दगीलाई त हेऱ्यो भने मलाई त लाग्छ अहिले मैले चाहिँ जिन्दगी चाहिँ राम्रै पाएको छु, किनकि छोरी छोराहरूलाई मैले सबैलाई, भाइलाई समेत छोरी छोरा सबै हुर्काइसकेँ, अनि छोरी छोरा अब छोरीहरू जम्मै डबल एमए नै गरेछन्, होइन, अब छोरीहरू कोही मास्टर डिग्री गरेका छन्, अनि कोही ब्याचलर थर्ड इयर पनि गर्दैछन्, एउटा छोरी गर्दैछ।
कति छोरा छोरी तपाईँको?
मेरो 4 छोरी 2 छोरा।
सबैलाई पढाउनु भयो?
सबैलाई पढाएँ।
आफूले पढाइ नगरे पनि आफ्नो छोराछोरीहरूलाई पढाउनु पर्छ भन्ने कुरा कहिले तपाईँलाई लाग्यो?
मैले जुन दिनदेखि मैले 2038 सालमा महाकाली सिँचाइमा कार्यरत भएँ, त्यो दिनदेखि मैले यताउता हेर्दाखेरि मैले भने यो काम ठिक छ, हामी हलो जोत्ने जाति नै हौ, होइन, पुर्खोलीदेखि हामी हलो जोत्ने जोत्छौँ, तर यो काम पनि गरौँ कि भनेर मैले हात लामो गरेको। मेरो भविष्य त ठिक छ, म र मेरो परिवारको भविष्य त अब जान थाल्यो, छोरी छोराहरूको भविष्य चाहिँ राम्रो बनाऊ, सबैको लागि नेपाल सरकारको जागिर मिल्दैन, कोही छोरी छोरालाई आँखा खोलिदियो भने पढ्यो भने उनीहरू कुनै अर्को काम पनि गर्न सक्लन्, नै दोकान खोलेर बस्लन्, नै केही ठेकापट्टी गरेर बस्लन्, कोही व्यापार गरेर बस्ला, त्यो हिसाबले मैले छोरी छोराहरूलाई आफ्नो सोच मैले दोहोऱ्याएँ।
तपाईँको पढाइ अगाडि नबढ्नको कारण के?
अब हाम्रो पढाइ नबढ्नको कारण के हो कि पहिला यो देशमा कस्तो थियो कि हजुरको पहाडी बस्ती थिएन, थारू बस्ती मात्रै थियो, थारू बस्ती मात्रै थियो। त्यो बेलामा धेरै पढ्यो भने तिन चार क्लास मात्रै, त्यतिकै क ख देखि लिएर चार पाँच क्लाससम्म मात्रै पढ्थे। म पढु शिक्षा पनि पढेन,
लेख्न त जान्नुहुन्छ,
लेख्न नेपाली आउँछ, इङ्ग्लिस बुझ्दैन र हिसाब लेख्नले अप्ठ्यारो पर्छ, त्यो आउँला गनेर मात्रै आउँछ।
स्कुलको मुखै देख्नु पाउनु भएन तपाईँले?
नै गएन, स्कुल त गएन।
बुवा आमाले पठाउनु भएन कि तपाईँ आफै जानु?
अब त्यो बुवा आमाले त्यो बेलामा घरको स्थिति पनि अलि गरिबै थियो, स्कुल पनि त्यति थिएन, होइन, त्यो हिसाबले म अगाडि बढ्न सकेन। सुरा स्कुल, सुरा यो घतालमा पनि त थियो, पहिल्यैदेखि सुरुदेखि हामी जन्म नहुँदाखेरि त्यो दिनदेखि थियो यो सुरा स्कुल।
सुरा स्कुल थियो, तपाईँ त्यहाँ बस्नुहुन्थ्यो होइन, तर तपाईँ चाहिँ स्कुल जानु भएन, स्कुल थियो भन्ने थाहा थियो?
थाहा छ मलाई।
अक्षरी कसले चिनायो त अक्षर? तपाईँ कसरी अक्षरसँग परिचित हुनुभयो?
अक्षर म अब जस्तो तपाईँ आउनुभयो, तपाईँसँग तपाईँ पढ्नुभयो, त्यो हिसाबले म हेरी हेरी पछि दुई चार दिन एक वर्षसम्म म पछि तपाईँको सँगमा स्कुलमा नाउँ नलेखाएर पनि तपाईँसँग म पछि लागेर पनि गएँ।
अरू के कुरा गर्नुभयो पढाइ सिक्नको लागि? तपाईँ
पढाइ सिक्नको लागि के गर्नु पर्यो? अब त्यो बेलामा कागज थिएन, होइन, त्यो सिलोट थियो, पाटी भन्थे त्यसमा चाहिँ खरीले लेखेर त्यो सिकेको,
घरै बसेर यस्तो क हुन्छ, ख यस्तो हुन्छ भन्ने कुरा कसले भन्थ्यो तपाईँ?
त्यो त तिनीहरूको एउटा बाराखरीको एउटा किताब छ, मालावरण, ठुलो मालावरण भन्थे, त्यो किताब साथीहरूले मलाई नै दिएको हो नि, एउटा ल तिमी यो पढ्छु भनेर। त्यो पनि हाम्रो चौधरी केटाहरू हुन्,
आफ्नै साथी,
हजुर, म भन्दा दुई चार वर्ष अगाडि एजका केटाहरू छनै छन् तिनीहरू, हजुर, अब कोही त मरिसक्यो होला नि, कोही त छन्।
ती साथीहरूले दिएको वर्णमाला सार्दै हेर्दै अक्षर चिन्नु?
हजुर हजुर, मेरो लागि नै गुरु तिनै नै भयो त्यो बेलामा, हेर्नु
साथीहरू नै गुरु भयो,
हजुर, जस्तो हजुरसँग म बसेँ, हजुर नै मेरो गुरु हुनुभयो, त्यही हो।
जीवनको तात्पर्य के होला तपाईँ के मान्नुहुन्छ? जीवन कस्तो रहेछ, जुन पनि हामीले काम गर्छौँ अथवा जे पनि गरिरहेछौँ, यसको तात्पर्य के हो जस्तो लाग्छ?
अब जीवनको तात्पर्य भन्नेपछि के हुन्छ कि हामी कुनै ठाउँ काम राम्रो गर्छौँ त हामी भन्छ हाम्रो जीवन अलिक सुखीमा छ, कुनै ठाउँमा हामी दुःख जस्तो हुन्छ त हामी भन्छौँ कि यो हामी यो जन्म पाउन भन्दा मर्न नै जाति छ,
सुख दुःखमै जीवन अट्किएको छ,
हजुर, सुख दुःख मेरो मात्रै होइन कि हाम्रो संसारभरिको सबैको जीवन चाहिँ त्यतिकै म अट्किएको छ। हेर्नुहोस्,
जीवन भनेको सुख दुःखको पाटो
हो, हजुर, मैले हजुरको दुःख देखेँ, अर्काको दुःख देखेँ, आफ्नो दुःख देखेँ, अनि त्यो सोचेर चाहिँ जीवनलाई मन शान्त गर्नुपर्छ, ए मेरो मात्रै छैन, फलानाको पनि त्यस्तो भएको छ, फलानाको पनि यस्तो भएको छ, अर्को साथीको पनि यस्तो भएको छ, यस्तो साथीको यस्तो भएको छ, अनि जीवन सुखी देख्नको लागि के हो कि हजुरको जस्तो छोरीछोरी एकदम पढेर कोही जागिरी लागिसके, कोही नेपाली फौजीमा छन्, होइन, आर्मीतिर छन्, कोही प्रहरीतिर छन्, कोही सशस्त्रतिर छन्, त्यो हिसाब सोचेर म पनि आफ्नो छोरीछोरीलाई हुर्काउँ कि मेरो छोरीछोराहरू पनि त्यो काम गर्न सक्छन् कि भन्ने आशा थियो। तर मेरो किस्मतमा नै यस्तै हो कि मेरो छोरीछोराको किस्मतमा हो, आजसम्म मैले पढाएँ, जेठो छोरा पनि मेरो इन्टर सेकेन्ड फाइनल नै गरेको छ, तर ऊ आजभोलि काम नपाएर बसको ड्राइभर भइहाल्छ छ। हेर्नुहोस्, कान्छो छोरा चाहिँ अहिले हजुरको यो इन्जिनियर चाहिँ पढ्दैछ भनौँ,
अनि निजामती कर्मचारी को
छ? एउटा छोरी छ र अनि भाइ छ मेरो,
ए भाइ भन्नुभयो,
भाइ छ, हजुर,
छोरीहरू पनि संघ संस्थामा विभिन्न ठाउँमा
छँदै छन्, अब छोरीहरू पनि छन्, एउटा छोरी चाहिँ
पोखरा
सरकारी रहेन, एनजिओ जस्तै संस्थातिर,
भने पछाडि जीवनलाई नजिकबाट चिन्नु भएको रहेछ तपाईँले पनि?
मैले भने म त्यहाँसम्म अघि नाउँ पारेँ नि, त्यहाँसम्म मैले काम गरेँ, त्यो पछि मैले उतातिर लाग्दाखेरि मलाई अलि सबैको छोरीछोराले देखेर चाहिँ मेरो मन हौसला बढेको, म पनि यसो गरौँ कि भनेर म निधन भइसकेपछि मेरो छोरीछोरा मेरो नाम त लिएलन्, उनीहरू नेपाल सरकारको जागिर नखा पनि हाम्रो बुवाले यस्तो दुःख गरेर पनि यति कष्ट गरेर पनि हामीलाई यहाँसम्म पुगाएछ, ठाउँमा पुगाएछ, अब हामी गरौँ नगरौँ त्यति स्वस्थ तिनीहरूको होला।
सिँचाइमा काम गर्नु, के काम गर्नुभयो सिँचाइमा बसेर तपाईँले, के काम गर्नुपर्छ तपाईँले?
सिँचाइको काम मैले नहरमा चौधार पनि गरेँ, अफिसमा मूल गेटमा गेट चौधारी पनि गरेँ, अनि अफिसमा फाँट फाँटमा पिउन काम पनि गरेँ, गेस्ट हाउसतिर मैले त्यो बेलामा गेस्ट हाउस थियो, गेस्ट हाउसमा कुक काम त गरेन तर त्यहाँ रेगडेग पनि गरेँ।
कति तलब पाउनुहुन्थ्यो त्यो काम गरे बापत तपाईँले?
मैले 2038 सालमा हाम्रो तलब जम्मा 150 मात्रै थियो,
पुग्थ्यो त्यो 150ले?
2038 साल हामी असारको तलब 150ले खाएँ, महिनाको होइन 150ले खाएँ, अनि साउन 1 गतेदेखि हाम्रो लगतै 278 रुपियाँ चाहिँ भयो। हेर्नुहोस्, 278 खाए, त्यसपछि वृद्धि हुँदै गयो, प्रत्येक तिन वर्षमा वृद्धि हुन्थ्यो, कुनै बेला चार वर्षमा वृद्धि हुन्थ्यो, त्यस्तो गरेर आजभोलि चाहिँ 14,000 पुगेछ पुग्यो अहिले सामान्य गरीदेखि वृद्धि भएको तलब थाहा छैन होइन त्यो 25% भनेको छ तर त्यो कति कति चाहिँ हुन्छ त्यो मलाई थाहा
अहिले पनि जीवन जागिर त छ
तपाईँको जागिर त छ सिँचाइमा त अब छैन म अब यो रिटायरमेन्ट पहिले पाइसक्यो मैले जति घर बनाएको छु त्यो अब सापटी जस्तो भयो त्यसैमा मेरो सबै चाहिँ मिलाएको त्यो त्यसैमा कति भयो हेर्नुहोस् त्यो पैसा
अनि घरधन्दा धान्नका लागि जुन काम गर्नुहुन्थ्यो त्यसले पर्याप्त हुन्थ्यो
पैसा पुग्थ्यो उतातिर म खेतबारी पनि एक डेढ बिघा यताउता अध्यापटया पनि गर्थेँ हेर्नुहोस् खानलाई उताबाट हुन्थ्यो पैसा खर्च गर्नलाई उताबाट भइहाल्थ्यो त्यो हिसाबले मैले चाहिँ छोरीछोरालाई है यहाँसम्म पुगाउन सकेको छु
पहिला पनि अब केही वर्ष अगाडिबाट तपाईँले ती दिनहरू देख्नुभयो होइन अहिले त अलिकति फरक छ नि
धेरै फरक छ सर अहिले त हेर्नुहोस् अहिले त रात दिनको फरक छ धरती तलमाथि पहिला हाम्रो पुर्खाहरू भन्थे के एक फेरा यो धरती चाहिँ उल्टिन्छ 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 भन्थे पक्कै उल्टिने हो भनेर भन्थे के अब हामीहरू भन्थे कसरी उल्टेला नै उल्टिन्छ यो पक्का यो आजभोलि उल्टिएको छ हेर्नुहोस्
अहिले उल्टेको जस्तो लाग्छ
उल्टिएको जस्तो पक्कै उल्टिएको
के कुरा त्यस्तो लाग्यो तपाईँलाई कि जो चाहिँ धरती उल्टन पल्टन भएको जस्तो तपाईँलाई
म धरती उल्टन पल्टन भनेको त्यो कुरा त्यो पुर्खाहरू के भन्थे कि अब त्यो बेलामा हाम्रो खवान लवान चाहिँ एकदम हाम्रो संस्कृति एकदम हामी जगाइराख्थे नि त्यो बेला पुर्खाहरू जगाइराख्थे पछि उनीहरू हामीलाई भन्थे कि तिमीहरू पछि पछि हाम्रो संस्कृति पुरै छोड्ने हो पुरा छोडिदिन्छौ तिमीहरू त्यो हुँदाखेरि आजभोलि हामी आफ्नो हामी भन्छौँ आफ्नो संस्कृतिलाई पालन गरौँ जगाउँ होइन आफ्नो संस्कृति नछोडौँ खालि मुखले मात्रै भने जस्तो छ हेर्नुहोस् हामी हातले गरेका छैन केही पनि गरेका छैन हामी छोडिदिउँ
के कुरा परिवर्तन भएको छ अहिलेको बेला पहिलाको तुलनामा अहिले के परिवर्तन
पहिलाको तुलनामा अहिलेको तुलनामा हजुरको जस्तो यो केटीकेटाहरू छोरीछोराहरू कसैको छोरी कसैको छोरा कसैको नाति कसैको भाइ भतिजाहरू स्कुल पढेर कोही धेरै त होइन कोही खरदारसम्म सुब्बासम्म इन्जिनियरसम्म कोही कोही पढेका छन् त्यसले धरती चाहिँ अलि लोटपोट भइरहेको छ अनि त्यो चाहिँ पक्कै भएको छ हेर्नुहोस् अब त्यो बेलामा स्कुल धेरै पढ्यो भने पाँचसम्म पढ्थे आज भने कोही डबल एमए कोही इन्जिनियर कोर्स गरेको छ कोही केही गरिरहेको छ होइन त्यसलाई चाहिँ अलि फरक परेको छ
जस्तै संस्कृति बचाऊ भन्ने कुरा भन्नुभयो नि तपाईँले त्यस्तै अरू कुराहरू के परिवर्तन भइरहेको छ
अरू परिवर्तन केही पनि भएको छैन परिवर्तन भएको खालि त्यही हो त्यो हामीहरू यताउता काम गरिरहेका छौँ अब आजभोलि कोही कोही केटाहरू मिस्त्री पनि भएको छन् घर चिन्ने मिस्त्री होइन कोही के भएको छ कोही के भएको छ त्यही हो परिवर्तन भएको त्यही हो
तपाईँ यो देश राम्रैसँग चलिरहेको छ जस्तो लाग्छ
अब देश त चल्न त राम्रै चलिरहेको छ हेर्नु सर त्यति म भन्न सक्दैन होइन अब देश कस्तो चलिरहेको छ अब भनेपछि कोही भन्लान् कि यो मान्छे चाहिँ राजनीतिको कुरा धेरै गर्छ कि भने जसो मलाई कसैले जवाब दिन्छन् कि अगाडि पछाडि
नेपालको राजनीति कसरी बुझ्नु भएको छ
नेपालको राजनीति अब बुझ्न त धेरै बुझा त छैन अलिअलि चाहिँ बुझाएको छु मैले पनि
राजनीति भन्ने कुरा के हुँदो रहेछ जस्तो लाग्छ तपाईँलाई
अब राजनीति कुरो कस्तो हुँदो रहेछ कि जसले राजनीति लागेको छ कोही सायद नेपाली काङ्ग्रेसमा लागेको छ कोही एमालेतिर लागेको छ कोही माओवादीतिर लागेको छ कोही कतातिर लागेको छ होइन त्यो लाग्ने मान्छेलाई चाहिँ फापेको छ जो चाहिँ राजनीतितिर लागेको छैन त्यो मान्छे चाहिँ या हाम्रो चौधे ठाउँमा होस् राणा ठाउँमा होस् या पहाडीमा होस् कुनै चिजमा पनि हामी पछि छौँ हेर्नुहोस् जसले चाहिँ राजनीतिको सङ्घमा छ भने दौरानमा छ ऊ कसैले पनि एक कदम अगाडि नै छ हामीहरू राजनीति छैन भनेपछि हामीहरूको लागि चाहिँ त्यस्तै छ अन्धकारै छ हेर्नुहोस्
देशमा दुईचोटि संविधान सभाको चुनाव भयो
हजुर
संविधान पनि बन्यो संविधानले आदिवासी जनजाति दलित मुस्लिम पिछडा समूह भनेर पनि भनेको छ पहिलो प्राथमिकता दिनुपर्छ संविधानले लेखेको छ संविधानमा आएको छ के कारणले होला त यो कुरा
यस्तो छ कि सर संविधानले मात्रै यो मुखले मात्रै भनिएको छ हेर्नुहोस् यो हातले र कलमले यो चल्नेवाला जस्तो छैन किन कुनै ठाउँमा पनि कसैको छोरीछोराले कसैले पढेर लोकसेवा खोल्छ लोकसेवामा कसैको मान्छे पढेर एकदमै जान्ने छ र जस्तो म नेता हुँ मेरो छोरीछोरालाई पढ्न आउँदैन अनि उसले पनि लोकसेवा दिएको छ अनि त्यो लोकसेवामा पनि जो अगाडि राम्रोसँग पढ्छ त्यो केटो फेल हुन्छ हेर्नुहोस् जो जान्दैन ऊ चाहिँ पास हुन्छ यस्तो छ हेर्नुहोस् यो नेपालमा अनि हाम्रो आजभोलि त हाम्रो नेताहरूको भनाइ के छ कि दलित मुसलमान मुस्लिम थारू राणा थारू डङ्गौरा थारू कथरिया थारू कुनै थारू पनि आदिवासी जनजातितिर हालेछन् होइन राख्नु भएको छ तर त्यो चाहिँ अलि मैले सम्भव राम्रो देखेन हेर्नुहोस् खाली भनाइमा मात्रै छ। हाम्रो सोचाइ कस्तो थियो कि हजुरको जस्तो हाम्रो मधेसीहरूलाई कुनै चिजमा पनि 35% 30% 25% उनलाई अगाडि सारेको छ, त्यही हिसाबले पनि हाम्रो कोटा चाहिँ अलग गर्नु पर्यो। हाम्रो भनाइ चाहिँ त्यो छ। हेर्नुहोस् अब हामी त जनजाति आदिवासीमा परे, जनजाति आदिवासीमा परेपछि त हाम्रो त नेवार, गुरुङ, भोटे, मगर, शेर्पा, राई, लिम्बू सबै हामी थारू, हामी जनजातिमा नै पर्छौँ। त्यो हिसाबले कस कसलाई उसले गर्ने हो, त्यो हिसाबले कोटा छोडिदियो भने कुनै चिजमा पनि नेपाल पठेतिर, आर्मीतिर, कुनै फौजीतिर, लोकसभातिर फलाना यिनीहरूको कोटा यति छ, यिनीहरूको कोटा यति छ, महिला वर्गको कोटा यति छ भनेर टोकिदियो भने सजिलो हुन्थ्यो। हेर्नुहोस्
मैले तपाईँको जीवनका उतार चढावका बारेमा आज कार्यक्रममा चाहिँ तपाईँका कुराहरू यसरी नालीबेली कार्यक्रम सञ्चालन गरे होइन
हजुर,
कस्तो लागिरहेको छ तपाईँलाई?
अब अहिले त म यहाँनिर बोलिरहेको छु त ठिकै लागिरहेको छ, अब कसैले सुनेपछि कुनै ठाउँमा गलत पनि छ कि यो मान्छे गलत पनि बोलिरहेको छ कि त्यति पनि भन्न सक्छन् कसैले,
त्यस्तो लागिरहेको छ,
त्यस्तो लागिरहेको छ मलाई त।
साँच्चीकै यहाँसँग भेट गरेर कार्यक्रम चलाउन पाउँदा म पनि निकै खुसी भएको छु। जितमानजीसँग बसेर यसरी कुराकानी गर्न पाउँदा विभिन्न समय अनुसारले तपाईँ चाहिँ आफूलाई परिवर्तन गरेर तपाईँ अगाडि बढ्नुभयो होइन
हजुर,
समयको वेगसँगै तपाईँ पनि परिवर्तन हुनुभयो कि या समयले तपाईँलाई परिवर्तन गरायो?
मलाई समयले नै परिवर्तन गराएको हो। जस्तै पहिलादेखि समय अर्कै थियो त अर्कै व्यवस्था थियो होइन, अर्कै किसिमको थियो, आजभोलि अर्कै समयहरू परिवर्तन भइरहेको छ। आफू पनि अलि आफू पनि यो ठाउँमा यस्तो गरेपछि यस्तो हुन्छ, यस्तो गरेपछि यस्तो हुन्छ भनेर आफूलाई पनि चेतनशील आइरहेको छ। हेर्नुहोस्
जे भए पनि तपाईँ चाहिँ समयले तपाईँले परिवर्तन गराएर समय परिवर्तनसँगै तपाईँ पनि परिवर्तन।
हजुर 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 हजुर।
अब के चाहना राख्नुहुन्छ तपाईँ चाहिँ?
अब चाहना त के राख्ने, चाहना त सबै चाहिँ राखिन्छ। मेरो छोरीछोरा कोही डाक्टर हुन पाइन्छन् कि, कोही इन्जिनियर हुन पाइन्छ, कोही हाकिम हुन पाइन्छ कि, कोही सुब्बा हुन पाइन्छ कि, कोही राम्रोसँग आर्मीतिर जानु पाइन्छ कि, त्यो सोच चाहिँ राखेको छ म त। हेर्नुहोस् मेरो मात्रै होइन कि मेरो गाउँमा ठाउँमा कुनै छोरीछोरा कसैको पछि छन्, कोही लफङ्गा घुम्छन् होइन, उनीहरू पुलिसमा भर्ना भइदियो भने उनीहरू पनि हुन सक्छन् कि भन्ने आशा छ मेरो धेरै छ। हेर्नु
सपना के साँच्नु भएको छ?
सपना त मेरो छोराहरू पनि बाँचौँ अनि राम्रोसँग लगाउँ, राम्रोसँग खाउँ, ठाउँमा पुगौँ, कसैसँग बोल्ने बेला पनि राम्रोसँग बोलौँ, कसैसँग झगडा नगरौँ, गाह्रो सिकाएर यताउता नबसौँ भनेर सोचाइ मेरो यो छ। हेर्नुहोस्
तपाईँको सोचाइ त्यो हुन्छ है?
हजुर।
कार्यक्रमको हामी अन्ततिर पनि आइरहेका छौँ।
हजुर।
यो कार्यक्रम तपाईँकै साथीभाइहरूले सुनिरहेको होलन् होइन, आफन्तहरूले सुनिरहेको होलन्?
हजुर। अब
उनीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ?
अब कसैले सुनेपछि उहाँलाई पनि मैले धन्यवाद दिन सक्छु होइन, चाहन्छ र मैले हजुरसँग आज एउटा आफ्नो दुखी जीवनको कुरा पनि गरेँ। म हुन त म चौधरी हुँ, म हामीहरू देवी देवतामा पनि पूजा आँतीमा दसैँमा पनि कुनै तिहारमा पनि हामी देवी देवतालाई चाहिँ रक्सी चढाउँछौँ होइन, मर्दा पर्दामा पनि हाम्रो जहाँ रक्सी चल्छ। तर मैले चाहिँ अन्जसम्म हजुरको जुन दिनदेखि मेरो होस आयो त्यो दिनदेखि चाहिँ मैले जहाँ रक्सी अन्जसम्म खाएको छैन। सानोमा आमा बुवाले लौ खा अलिकता खा भनेर खुवायो होला नि, त्यो कुरो चाहिँ बेग्लै छ मलाई थाहा छैन। तर जुन दिनदेखि ए यो जाँड खाएर राम्रो चिज होइन त्यो दिन होस आयो मलाई, त्यो दिनदेखि चाहिँ मैले खाएको छैन।
बेकारका चिजहरू खानु हुँदैन भन्ने तपाईँलाई
लाग्छ? लाग्छ मलाई।
र यसरी अगाडि बढ्ने दौरानमा तपाईँलाई सम्झनामा रहेको केही कुराहरू छ?
कुरा त त्यति खास केही छैन, अब कसैको झगडामा गइन्न त्यतिकै हो, अब झगडामा गयो भने त्यति बोल्न सकिन्न, अब कसैले खाएर बोल्छ कसैले के बोल्छ होइन, त्यही पनि मन मान्दैन कुनै बेला, एउटा शब्द भनिन्छ कि यस्तो नगर्नुहोस् भनेर, त्यति पनि म भन्छु आफ्नो गाउँको साथीहरूलाई, आफ्नो गाउँको छोराछोराहरूलाई, आफ्नो गाउँको नातिपोताहरूलाई पनि, सबैलाई, थारूमा मात्र होइन पहाडीमा पनि थारूमा पनि सबैलाई चाहिँ म सबैलाई भन्छु कि यस्तो नगर्नुहोला, यो गर्ने चिज होइन। सबैलाई मैले धन्यवाद दिन्छु। कसैले भन्छन् तँ राम्रै बोल्या छस्, राम्रै भन्छस्, कसैले भन्छ आफू खान्न, हामीहरूलाई चाहिँ यस्तो यस्तो भन्छ भनेर, त्यो शब्द पनि मैले सुनेको छु। हेर्नुहोस्
खुसी लाग्यो तपाईँसँग भेट गरेर मलाई जितमानजी, हुन्छ, कार्यक्रममा समय दिनुभयो, यसरी आउनुभयो, तपाईँलाई धन्यवाद भन्न चाहन्छु हृदयदेखि नै है।
ठिकै छ, धन्यवाद हजुरलाई पनि, मैले हजुरसँग पनि बोल्न पाएको थिएन, हेतु भयो मसँग कुराकानी गरौँ भनेर तपाईँ बोलाउनु भयो, त्यसमा पनि मलाई धेरै धन्यवाद छ। मेरो शुक्ला फाता जति स्टाफहरू छन् मेरो तर्फ शुभकामना छ र बिदा लिँदैछु, नमस्कार।
श्रोताहरूलाई पनि आजको कार्यक्रम सकेको जानकारी गराउँदै यस कार्यक्रममा सहभागी हुनका लागि तपाईँहरूले 0995375555 वा मोबाइल नम्बर 98847261 मा प्रतिक्रिया जनाउन सक्नुहुन्छ। कार्यक्रम सञ्चालक सुरेन्द्र पनि बिदा हुन्छु, हस्त नमस्कार।